أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، سيدنا ونبينا وحبيب قلوبنا وطبيب نفوسنا وشفيع ذنوبنا مولانا أبي القاسم محمد صلى الله عليه
وسلم. صل على محمد وآل محمد وجل فرجهم
وعلى آله الطيبين الطاهرين المعصومين المظلومين، سيما بقية الله في الأرضين، ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. اللهم صل وسلم وزد وبارك على صاحب دعوة النبوية وصولة الهيدرية والإسمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والمآثر الباقرية والآثار الجعفرية والعلوم الكاظمية والحجج الرضوية والجود التقوية والنقابة النقوية والهيبة العسكرية والغيبة الإلهية. صلوات
اللهم صل على محمد وآل محمد وجل فرجهم.
رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اما بعد، فقد قال الله تبارك وتعالى في القران المجيد والفرقان الحميد وقوله الحق: يريدون ليطفئوا نور الله بافواههم والله متم نوره ولو كره الكافرون. هو الذي ارسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون. تمام حمد و ثنا اس باری تعالیٰ کے لیے جو معبود برحق ہے، جو واحد و یکتا ہے، جس کے سوا کوئی عبادت کے لائق نہیں، وہ پروردگار جو اس کائنات کا خالق، وہی اس کائنات کی تمام مخلوقات کا رازق، اور اس کے سوا کوئی بھی کسی بھی شے کا مالک حقیقی نہیں. وہ رب جو ہم سے، ہماری شہرک سے زیادہ نزدیک اور ہم سب کی صدا کو، ہماری پکار کو سننے والا ہے. وہ پروردگار جو ہمارے دلوں کے مخفی رازوں سے آگاہ ہے. خواتین گرامی، جس دور میں ہم اور آپ گزر رہے ہیں وہ انتہائی سخت دور ہے. شیعت کے لیے آزمائش کا دور ہے، مصائب اور بلا کا دور ہے، اور خصوصاً اس جہت سے کہ ہم اور آپ امام زمانہ جل اللہ تعالی فرجہ شریف
صلی علی محمد و آل محمد
جل فرجہم، امام کی غیبت کے دور میں ہے. یہ دور بھی اس عنوان سے کہ غیبت کا دور ہے، ہمارے لیے مصیبت اور بلا کا دور ہے کہ ہم اپنے امام سے اس دور میں ہونے کے باوجود کہ مولا زندہ ہیں، موجود ہیں، امام کو پردہ غیبت میں دیکھ رہے ہیں اور امام ظہور نہیں کر رہے ہیں. مسلسل کوئٹہ میں شہادتیں، اور جس طرح سے کہ بتایا گیا کہ اس سال میں 1000 سے زیادہ شہید ہوئے ہیں کوئٹہ میں، اور گزشتہ 2 دنوں پہلے جو شہادتیں ہوئی ہیں ان کی تعداد 100 کے قریب ہے، اور جو زخمی ہیں وہ 100 سے اوپر کے، 110 کے نزدیک زخمی ہیں، جو شدید زخمی. اس کے علاوہ بھی پورے پاکستان میں شہادتیں مختلف جگہوں پر ہوتی رہی ہیں اور مسلسل ہو رہی ہیں. کراچی میں بھی روزانہ 1, 2, 3 کی تعداد ہے، یا کبھی اس سے زیادہ بھی شہید ہو رہے ہیں. یہ شہادتوں کا دور اس لحاظ سے کہ آزمائش کا دور ہے، سخت ہے، لیکن اس اعتبار سے کہ ہمیں امام زمانہ جل اللہ تعالی فرج و شریف سے
صلی علی محمد و علی محمد وجل فرجہ،
امام سے قریب کر رہا ہے، اور ان مصائب کی وجہ سے ہم امام زمانہ کو اگر یاد کر رہے ہیں، ان مصائب کی وجہ سے ہم امام کو سچے دل سے پکار رہے ہیں، جس کا ایک ثبوت یہ مسلسل دھرنے ہیں کہ جب کوئی مصیبت آتی ہے، لوگوں کے دلوں کے اوپر غم ہوتا ہے، جب اپنے عزیز اس دنیا سے جاتے ہیں، تو ہم اور آپ اہل بیت کی مصیبت کو یاد کرتے ہیں، شہادتوں کو یاد کرتے ہیں، امام حسین کو یاد کرتے ہیں، امام زمانہ کو اس مشکل وقت میں پکارتے ہیں، اور یہ شہادتیں باعث بنی کہ 25,000 سے لے کے، یہ میں خود کہہ رہی ہوں، ورنہ 1,00,000 سے زیادہ تعداد تھی دھرنے میں، اور وہ دھرنا جو کوئٹہ میں اس وقت مسلمانوں کی، شیعوں کی یکجہتی کو دکھا رہا ہے کہ اس وجہ سے پورے دنیا میں ایک انقلاب برپا ہو رہا ہے، لندن میں دھرنا ہوا ہے اور پاکستان کے مختلف شہروں میں، یہ اتحاد، یگانگت، اس مصیبت میں امام کو یاد کہنا کرنا، لبیک یا حسین کی صدائیں، یہ ہمارے لیے موقع ہے امام کو سچے دل سے پکارنے کا کہ ہم اس مصیبت کے وقت میں اس طرح سے امام کو بلائیں جیسا کہ انہیں بلانے کا حق ہے، اور واقعی شاید کراچی میں دھرنا دینا اتنا مشکل نہ ہو جتنا کوئٹہ میں دھرنا دینا اس سردی اور سختی کے عالم میں، کہ چھوٹے چھوٹے بچوں کو مائیں اس سردی میں لے کر بیٹھی ہوئی ہیں اور جنازے پڑے ہوئے ہیں، دفنائے نہیں گئے، یہ عظیم قربانیاں ہیں جو ہمارے شیعہ بھائی بہن کوئٹہ میں دے رہے ہیں، اور اس کی کچھ مشابہ قربانیاں بہرحال کراچی میں بھی دی جا رہی ہیں، اور کراچی میں بھی بہت سارے ایسے گھرانے کے گھر میں سے دو دو افراد، باپ بیٹا، بعض اوقات تین تین بھائی، یعنی بالکل جب ہم ان شہادتوں کو 1.5 سال سے 2-3 سال سے سن رہے ہیں، تو مجھے وہ منظر یاد آتا ہے، وہ دور یاد آنے لگتا ہے جب ہم لوگ جنگ کے دور میں ایران میں ہوتے، اور جنگ کے دور میں مسلسل شہادتوں کی اسی طرح سے خبریں آتی تھیں، ٹی وی پہ شہدا کے گھرانوں کے انٹرویوز آتے تھے، اور مدرسے میں موجود ہماری بہت سارے ساتھیاں ایسی ہوتی تھیں جن کے ایرانی گھروں میں ایک ایک گھر میں 4-4 افراد شہید ہوئے، تو وہ دور لگتا ہے کہ وہ آزمائش جو ایران نے 8 سال کی مسلسل جنگ میں دی تھی، اس وقت پاکستان میں شہداء کی تعداد اس تیزی سے بڑھ رہی ہے، لیکن یہ اگر امام زمانہ کی آمد کے لیے زمینہ ہے، کیونکہ دور آخر زمانہ کا دور ہے، اور لوگوں نے بہت سی حدیث سنی ہوئی ہیں، کتابیں بھری ہوئی ہیں ایسی حدیث سے، جو آخر زمانہ ہوگا اس میں اس طرح سے قتل و غارت گری ہوگی، خون ریزی ہوگی، اور شیعوں کے لیے سخت دور ہوگا، بس اللہ تعالیٰ سے دعا کرنی چاہیے کہ ہم اور آپ امام کو اس شدید وقت میں، مشکل وقت میں اپنے سچے دل سے پکاریں، اور صرف پکاریں نہیں بلکہ اپنے اعمال بھی ایسے کر لیں کہ امام زمانہ تشریف لے آئے. اگر ہم نے ایمان کی طاقت کو حاصل کر لیا جو امام کے آنے کے لیے ضروری ہے، اپنے ایمان کو مکمل کیا، تو یقیناً امام زمانہ کا ظہور جلد ہوگا. درود بھیجے گا محمد والا.
محمد و آل محمد وجل فرجہ.
اس آیت کو تلاوت کیا، وہ آیہ کریمہ بھی اسی مناسبت سے سورہ صف کی 8ویں اور 9ویں آیت، جس میں اللہ تعالیٰ فرما رہا ہے کہ ان لوگوں کا ارادہ یہ ہے، یریدون لیطفئوا نور اللہ بافواہہم، یہ وہ چاہتے ہیں، ان کا ارادہ یہ ہے کہ وہ اللہ کے نور کو اپنی پھونکوں سے بجھا دیں. دشمن یہ چاہتا ہے کہ اللہ کے نور کو اپنی پھونک سے بجھا دے، لیکن کتنی خوبصورت تعبیر ہے پروردگار عالم نے ان کے ارادوں کو پھونکوں سے تعبیر کیا ہے. پروردگار عالم نے پھونک، جو بہت کمزور چیز ہوتی ہے، پھونک سے انسان موم بتی کو تو بجھا سکتا ہے، پھونک سے انسان چراغ تو بجھا سکتا ہے، لیکن پھونک سے انسان یہ بلب نہیں بجھا سکتا، پھونک سے انسان ٹیوب لائٹ نہیں بجھا سکتا، پھونک سے انسان بڑی بڑی لائٹس نہیں بجھا سکتا، جو نور کم ہوگا وہی بجھایا جا سکتا ہے. اس لیے پروردگار عالم نے کہا اللہ کا تو یہ ارادہ ہے، واللہ متم نور ہی، کہ وہ اپنے نور کو تمام کرے گا، مکمل کرے گا، گرچہ کہ کافرین کو کتنی ہی، کافروں کو کراہیت کیوں محسوس نہ ہو، ان کو کتنا ہی کیوں نہ برا لگے، لیکن
اللہ تعالیٰ کا ارادہ ہے کہ وہ اپنے نور کو مکمل کرے گا. اور پھر پروردگار عالم اسی آیت کے تسلسل میں فرما رہے کہ وہ ذات ہے خدا کے اوپر ہمیں اور آپ کو بھروسہ رکھنا ہے کہ یہ جتنی شہادتیں ہیں, یہ جتنے مصائب ہیں, حتیٰ ان شہادتوں کے علاوہ جتنے مصائب اہل بیت پر گزرے ہیں وہ بھی دشمن کے لیے پروردگار عالم کی نگاہ میں پھونک کی حیثیت ہے. یعنی اگر انہوں نے چاہا کہ کربلا کے واقعے کے ذریعے اسلام کو نقصان پہنچائے, دین کو نقصان پہنچائے, اگر انہوں نے چاہا امام حسن کی شہادت کے ذریعے سے اللہ کے پیغام کو, نور کو ختم کرے, پروردگار عالم فرما رہا ہے کہ یہ پھونکے جیسے خدا متعالیٰ ان کے ارادوں کو تارے عنکبوت سے, یعنی مکڑی کے جال سے تعبیر کیا سورہ عنکبوت میں, کہ خدا وند متعال کے نزدیک ان کی ساری سازشیں اتنی کمزور ہیں. اللہ دیکھو اللہ کون ہے, هو الذی ارسل رسولہ بالہدا ودین الحق لیظہرہ علی الدین کلہ ولو کرہ المشرکون, کہ تمہارا پروردگار تو وہ ہے جس نے بھیجے ہیں رسول, ارسل رسولہ اپنے رسول کو بھیجا اور ہدایت کے ساتھ, بالہدا ہدایت کے ساتھ, روشنی کے ساتھ بھیجا ہے. پروردگار عالم نے رسول اللہ کو پیغام کے ساتھ بھیجا ہے, ایسے ہی ہمیں اور آپ کو نہیں چھوڑ دیا, بلکہ ہمارے پاس ہدایت بہت بڑی نعمت ہے, بہت بڑی طاقت ہے. ان کے سازش, ان کے ارادے پھونک ہیں, اور ہمارے پاس جو دین حق ہے, وہ دین الحق, یہ دین حق اتنا قوی ہے, اتنا طاقتور ہے, اتنا مضبوط ہے کہ ان کے ارادوں کے اوپر پانی پھر سکتا ہے اگر ہم اور آپ اس ہدایت کو حاصل کر لیں, اگر ہم اور آپ اس دین کو اپنے اندر سمو لیں, ہم دیندار بن جائیں, وہ ہدایت ہم کسب کر لیں. اس کا مطلب ہے کہ مسلمانوں کی غلطی ہے, شیعوں کی غلطی ہے, ان لوگوں کی غلطی ہے جو دین حق کو سمجھے نہیں, جنہوں نے ہدایت کو حاصل نہیں کیا. اگر ہم نے ہدایت کو ویسے جیسے قرآن کریم میں تھی, جیسے رسول اللہ نے بتائی تھی, جیسے آئمہ اطہار نے ہمیں دی تھی, اس طرح سے حاصل کر لیا ہوتا تو آج امام زمانہ عجل اللہ تعالی فرجہ شریف کا ظہور ہوتا.
صلی علی محمد و آل محمد وعجل فرجہ.
پھر اللہ تعالیٰ یہ بھی فرما رہے, لیظہرہ علی الدین کلہ ولو کرہ المشرکون, یہ جو دین بھیجا ہے اللہ تعالیٰ نے, یہ جو ہدایت بھیجی ہے پروردگار عالم نے, اس کا ہدف یہ ہے کہ دین کو مکمل طور پر اظہار کرنا ہے, دین کو مکمل طور پر غالب کرنا ہے. دین کمزور ہونے کے لیے, دین اس لیے کہ کچھ لوگوں کے درمیان ہو, کچھ گروہوں کے درمیان ہو, کچھ خاص طبقوں کے درمیان ہو, کچھ لوگ دین کے اوپر عمل کریں, جیسا کہ بعض لوگوں کے ذہن میں اس طرح کے تصورات آتے ہیں, اور بعض لوگ یہ کہتے ہیں کہ یہ دین کے احکامات ایک خاص گروہ کے لیے, بس ان لوگوں کے لیے جو علماء ہیں, ان لوگوں کے لیے ہیں جو دیندار گھرانوں سے ہیں, ان لوگوں کے لیے ہیں جو بہت زیادہ مذہبی ہیں, یا مثال کے طور پر دینداری اس لیے ہے کہ جب کوئی خاص وقت آئے, محرم اور سفر کا وقت آئے تب ہم دین کے اوپر عمل کریں, اور جب محرم سفر گزر جائے تو اس کے بعد دین کو چھوڑ دیں. پروردگار عالم نے کہا کہ اللہ کا ارادہ یہ کہ دین کا اظہار مکمل طریقے سے ہونا چاہیے, ہر جگہ پر دین ہو, ہر گھر میں دین ہو, ہر دور میں دین ہو, ہر روز دین ہو, صبح شام دین ہو, خوشی میں بھی دین ہو, غم میں بھی دین ہو, بازاروں میں بھی دین ہو, محفلوں میں بھی دین ہو, شادیوں میں بھی دین ہو. اگر دین ایسے غالب ہو جائے جو اللہ کا ارادہ ہے, اب تک ایسے دین غالب نہیں ہوا ہے, ابھی تک تو دین کمزوری نظر آتا ہے. جو دین کی بات کرتا ہے, جو دین کا نام لیتا ہے, بہت سارے وہ لوگ, حتیٰ جو شیعہ ہیں, وہ بھی دینداروں کو برا سمجھتے ہیں, ملاؤں کو برا سمجھتے ہیں, مذہبی لوگوں کو برا سمجھتے ہیں. تو دین کو اس طرح سے دیکھا نہیں گیا جیسا کہ دیکھنے کا حق تھا. اللہ کے نبی کیوں آئے؟ اللہ تعالیٰ اس آیت میں بیان کرنا چاہ رہا ہے رسالت کا مطلب کیا ہے, رسالت کا مفہوم کیا ہے, کیوں انبیاء کو اللہ نے بھیجا تھا, کیا ان کتابوں کو اور انبیاء کو اللہ نے اس لیے بھیجا تھا کہ ان کتابوں کو بند کر دیا جائے, کبھی کبھی تبرکن اٹھا کر پڑھا جائے, کبھی کبھی اس سے فیض اٹھا لیا جائے, جیسے اکثر اوقات उन महाफिल में जहाँ पर स्वयं की चेहलों की मजलिसें होती हैं तो कुरान की तलावत हो जाती है, कभी बहुत मुसीबत में होते हैं तो कुरान की तलावत हो जाती है। अक्सर लोग सिर्फ अरबी में पढ़ते हैं, तर्जुमे से नहीं पढ़ते, तफसीर नहीं जानते, मतलब नहीं जानते, और अगर पता भी हो तो अमल का मरहला जब तक नहीं आएगा, जब तक हम कुल्ले कुरान पर अमल नहीं करेंगे, जब तक हम कुल्ले अहदीस आइम्मा पर यानी जो कुछ उन्होंने कहा है उसकी सीरत के मुताबिक हम अमल नहीं करेंगे, दीन का इजहार नहीं। अल्लाह ताला हमें और आपको इस दीन के इजहार में इमाम जमाना का मददगार बनने की तौफीक अता फरमाए। ये दीन का इजहार उस वक्त होगा जब इमाम जहूर करेंगे, जब इमाम तशरीफ लाएंगे तो ऐसे इजहार होगा, ऐसे दीन गालिब होगा कि इमाम का गलबा पूरी दुनिया के ऊपर होगा, पूरी दुनिया पर इमाम जमाना का परचम लहराएगा, कहीं भी कोई और ताकत नहीं होगी, कोई और हुकूमत नहीं होगी, सिर्फ और सिर्फ मौला इमाम जमाना की हुकूमत होगी। अल्लाह ने ये चाहा है।
मोहम्मद व आली मोहम्मद वज्जल फरजहुम।
तो परवरदिगार आलम के उस इरादे की तकमील के लिए इस वक्त हमारी ये जिम्मेदारी है कि हम अपने अपने तौर पर जो कुछ इमाम की नुसरत के लिए कर सकते हैं वो हमें काम अंजाम देने, जितना हम मजबूत होंगे, जितना हमारे माशरे के ऊपर ईमान की हाकमियत होगी, तकवा की हाकमियत होगी, उतना इमाम जमाना का जहूर नज़दीक है। हमारा काम है इमाम के जहूर को नज़दीक करना। जितना हम दीन से दूर होंगे दीन का इजहार कमज़ोर होगा और लोग खामोश बैठ जाएंगे, सिर्फ अपना अपना अमल करते रहेंगे और अमर बिल मारूफ नहीं अज़ मुनकर को अंजाम नहीं देंगे, दीन को फैलाएंगे नहीं, अमर बिल मारूफ नहीं अज़ मुनकर की जिम्मेदारी को नहीं समझेंगे, तो हम इमाम के जहूर से दूर हैं, हम इमाम के नासिर नहीं हैं। नासिर उस वक्त है जब हम अपनी जिम्मेदारी को समझें। खुदावंदे मुताल से बार बार ये दुआएं हम इज्तिमाई तौर पर करें जो जमाने के इमाम की जहूर के लिए ज़रूरी है, जिसमें एक मिन जुमला दुआए नुतबा है। दुआए नुतबा का हदफ और मकसद है, दुआए नुतबा बाकी दुआओं से मुख्तलिफ दुआ है। कुछ दुआएं ऐसी होती हैं कि इंसान तन्हाई में भी बैठकर पढ़ ले, कोई मसला नहीं है, लेकिन कुछ दुआएं ऐसी हैं जिनको अगर इज्तिमा में पढ़ा जाए उसका ज़्यादा असर है, जिसमें से एक दुआए नुतबा, क्योंकि ये मजलिस जो आप इमाम हुसैन अलैहिस्सलाम के गम में बरपा करती हैं, हो सकता है कोई शख्स बहुत से हैं ऐसे आकर ये कहे कि आप अकेले में बैठ के इमाम हुसैन के ऊपर गिरिया कर लिया करें, बहुत सारे लोग इस किस्म की बातें भी करते हैं, क्या ज़रूरत है इतने इज्तमात करने की और सबके सामने मसाइब सुनाने की, गम तो दिल से होता है, तन्हाई में बैठ कर भी किया जा सकता है। इज्तमाही दुआओं की, इज्तमाही कामों की अहमियत और होती है, इज्तिमा से असर ज्यादा होता है। जब इज्तिमा में बैठकर दुआ पढ़ी जाती है, दुआ मांगी जाती है, जैसे दुआए कुमैल इज्तिमाई दुआ करने की, इसी तरह से इमाम जमाना के ना होने को इज्तिमाई तौर पर मुसीबत का इजहार किया जाए कि इमाम हमारे दरमियान नहीं। नुतबा यानी नाला और फरियाद करना, इमाम को पुकारना, इमाम को बुलाना, जब सब मिल के इमाम को बुलाएंगे और इमाम के ना होने को मुसीबत गर्दानेंगे, इमाम के ना होने पर रोएंगे, तो उस दुआ का ज्यादा असर है। ये जो बार बार इमाम जमाना ने कहा कि मैं हमारी गैबत के दौर में तुम हमारी आमद के लिए ताजील के लिए दुआएं करो, उसमें कुछ तन्हाई की भी दुआएं हैं, कुछ इज्तिमाई दुआएं भी हैं। दुआ में आप जैसे दुरूद के बाद अज्जल फरजहुम कहते हैं, ये भी एक दुआ का जुज्व है कि हम इकट्ठे कहते हैं, लेकिन इसको दिल से भी कहना है, क्योंकि कभी कभी ऐसा होता है कुछ काम रवानी में इंसान करता रहता है लेकिन तवज्जो नहीं करता। अगर कोई काम हम ऐसा कर रहे हैं जो रवानी में कर रहे हैं, बस ऐसे ही कर रहे हैं, लेकिन उसमें हमारा दिल और जहन हाजिर नहीं है, तो उसका भी असर नहीं है। दुआ की कबूलियत ना होने का एक सबब कि दुआएं क्यों मकबूल नहीं होती, ये बयान किया गया है कि हम जहन और दिल हाजिर करके दुआ नहीं मांगते। अगर सच्चे दिल से गहराई के साथ दुआ मांगी जाए, और वाकई दुआए नुतबा में जो बैठा हुआ है वो इमाम के ना होने को मुसीबत समझे, जैसा कि रिवायात में आया कि अगर कोई इमाम किसी कौम के दरमियान नहीं है, इसका मतलब है कि वो कौम यतीम है। अपने यतीमी का एहसास हमारे दिल में होना चाहिए पूरा साल 365 दिन, और इनमें जब जुमे का दिन आए جمعہ کا دن جو عید کا دن ہے تو ہم بیٹھ کر امام زمانہ کو اکٹھے یاد کریں. جتنا دعائے ندبہ میں تعداد اور گریہ زیادہ ہوگا امام کے آنے میں ہم مددگار ہوں گے. جیسے یہ دھرنے ہیں ان دھرنوں کی بھی بہت تاثیر ہے, یہ بھی ایک اجتماعی عمل ہے, یہ اظہار افسوس ہے. اور واقعا پروردگار عالم سب کے گھروں میں تمام افراد کو صحیح سالم رکھے. اب تو خواتین بھی امن میں نہیں ہیں, بہت سے شہروں میں بچیوں کے اوپر حملے ہوئے ہیں, اسکول بھی اب امن میں نہیں ہے, چاہے وہ سنی ہو شیعہ ہو. کوئی پاکستان کے لیے یہ مسئلہ نہیں ہے کہ ہم سنی بچوں کے اوپر حملے ہو رہے ہیں یا شیعہ بچوں کے اوپر ہو رہے ہیں, بچیوں کے اوپر بھی حملے ہو رہے ہیں. اور 1.5 سال کی بچی چند دنوں پہلے شہید ہوئی ہے اپنے باپ کی گود میں, اور اس کے ساتھ جو بہن تھی اس کی, وہ بھی چھوٹی بچی تھی جو زخمی ہوئی ہے. مہذر زہرہ جس طرح سے زخمی ہوئی ہے, شدید زخمی ہو, ابھی تک جو مجھے آخری خبر ملی تھی وہ ہاسپٹل میں ہی تھی. تو جس طرح سے یہ بچے زخمی ہو رہے ہیں, چھوٹی چھوٹی بچیاں, خواتین کے اوپر بھی بہرحال حملے کہیں بھی ہو سکتے ہیں. اس دور میں اس مصیبت کے دور میں ہمیں ان دھرنوں میں نہیں پتا کب کس کے گھر کی باری آنے والی ہے. واقعی اس وقت سب ذہنی طور پر تیار ہیں, الحمدللہ, یہ اللہ کا شکر ہے کہ ہماری شیعہ قوم ذہنی طور پر تیار ہے. جو کمزور ایمان لوگ ہیں وہ خائف ہوں گے, وہ ڈریں گے, لیکن جس کا ایمان مضبوط ہے وہ بار بار اس آیت کو یاد کرتا ہے کہ اللہ تعالیٰ نے وعدہ کیا ہے کہ یہ نور ان کی پھونکوں سے نہیں بجھے گا. اگر ایک شہید ہو گیا, 10 شہید ہو گئے, 1,000 شہید ہو گئے, 10,000 شہید ہو گئے, امام کے چاہنے والے, امام کے ماننے والے مٹ نہیں سکتے. امام کے چاہنے والے, امام کے ماننے والے, امام کا ذکر کرنے والے, امام کے پیغام کو آگے بڑھانے والے, وہ ہمیشہ باقی رہیں گے. ہو سکتا ہے میرا گھر نہ رہے, لیکن امام زمانہ کا انتظار کرنے والے, امام حسین کا نام لینے والے, انہوں نے باقی رہنا ہے. ہو سکتا ہے ہماری فیملی ختم ہو جائے, لیکن امام زمانہ کو یاد کرنے والے باقی رہیں گے. تو اس لیے سب قربانی دینے کے لیے تیار ہیں, لیکن اس قربانی سے پہلے احتجاج میں اپنے ان بھائیوں کی, ان بہنوں کی شراکت ضروری ہے, ان کے غم میں شامل ہونا اور اس ظلم کے خلاف آواز اٹھانا. لوگ کہتے ہیں جب شہادت سعادت ہے تو پھر کیا ضرورت ہے دھرنوں کی, پھر کیوں شہیدوں کو رویا جاتا ہے, پھر کیوں اس آواز کو اٹھایا جاتا ہے. یہ دو معاملے بالکل علیحدہ معاملے, شہادت قربانی ہے, شہادت سعادت ہے. اللہ کی راہ میں اپنی جان دینا یہ ایک علیحدہ مطلب ہے, اور ظلم کے خلاف آواز اٹھانا یہ ایک علیحدہ مطلب ہے. اور جو شیعہ ہے اس کے لیے یہ معاملات بہت اچھے طریقے سے حل ہیں, کیونکہ اتنے خطبے سن سن کے اہل بیت کے ہمارے ذہنوں میں یہ مطالب بہت واضح ہو گئے, کیونکہ ہم نے اور آپ نے جناب زینب کے خطبوں کو سنا ہے, ہم نے اور آپ نے امام سید سجاد کے خطبوں کو سنا ہے کہ بی بی زینب نے اس وقت جب درباروں میں ہے, ابن زیاد کے سامنے ہے, اس وقت جب یزید کے سامنے ہے, اس بات کے اوپر فخر کیا ہے کہ اللہ نے ہمیں شہادت کے لیے چنا, ہمارے گھرانے کو شہادت کے لیے منتخب کیا. اور بی بی نے کہا کہ یہ سعادت ہے, جس سے ہمیں سمجھ میں آتا ہے کہ جناب زینب سلام اللہ علیہا ان قربانیوں کے بعد اللہ کا شکر بجا لا رہی ہیں. امام سید سجاد نے مدینہ میں داخل ہونے سے پہلے کہا کہ الحمدللہ اللہ نے ہم سے جو بھی امتحان لیا ہم اس میں کامیاب ہوئے, امتحان میں جو بھی آزمائش تھی اس میں کامیاب ہونے پر فخر کر رہے, شہادت کو سعادت سمجھ رہے, اور جانتے ہیں کہ اس کا نتیجہ جنت ہے, اس کا نتیجہ پروردگار عالم کی ملاقات ہے. یہی وجہ ہے کہ شہدائے کربلا روز عاشور کوئی بھی ایسا نہیں تھا جو مرنے سے ڈر رہا, بلکہ سب شہادت کے لیے لپک رہے تھے اور منتظر تھے کہ کب وہ وقت آئے گا جہاں ہم خدا کی ملاقات کریں گے. یہ ایک علیحدہ مطلب ہے. اور دوسرا مطلب یہ کہ ظلم کے خلاف آواز اٹھانا, بی بی زینب نے ظلم کے خلاف آواز اٹھایا, جناب سید سجاد نے ظلم کے خلاف آواز اٹھائی. یہ دھرنے اس لیے دیے جاتے ہیں کہ کیوں ظلم ہو رہا ہے, اس ملک میں کیوں بم بلاسٹ ہو رہے ہیں, کیوں اس ملک میں امن نہیں ہے, کیوں اس ملک میں کسی شہری کو اس کے حقوق نہیں ملتے. دونوں معاملات علیحدہ علیحدہ ہیں. اب اس میں اگر کسی نے قربانی دے دی اور دھرنے میں ہی وہ شہید ہو گیا تو اس کا سر فخر سے اٹھ جائے گا, لیکن ایک کردار یہ ہے کہ ہم دھرنے میں نہیں جائیں گے, ہم جلوس میں نہیں جائیں گے, وہاں بم بلاسٹ ہو سکتا ہے, وہاں ہم مر سکتے ہیں, وہاں ہماری جان کو آ سکتی ہے. یہ دھرنے والے ہو سکتا ہے کل اپنی گاڑی میں بیٹھ رہے ہوں اور کوئی گن پوائنٹ میں ان کو ختم کر کے چلا جائے. آپ کی شہادت جو ہے उस मर्तबे की नहीं होगी जिसने कस्त किया है शहादत का। बहुत फर्क है, देखिए ये वो दौर है जिसमें सबको अपनी नियतें सुधार लेनी चाहिए, शहादत की तमन्ना रखनी चाहिए ताकि जब मरे तो शहादत की मौत मरे, जब मरे तो वाकन अल्लाह से मुलाकात करे। इमाम अली शहादत को तलब कर रहे और मौला कह रहे कि मुझे इतनी मोहब्बत है मौत से जितनी एक बच्चे को माँ के सीने से मोहब्बत हो। बस अगर किसी ने ये सोचा हुआ है कि अल्लाह ताला मुझे शहादत अता करे, क्योंकि अहले बैत की सीरत है ये और हम दुआएं भी करते हैं बार बार, मैं अपनी मजालिस में इस जुमले को बहुत तकरार करती हूँ जो बहुत ज्यादा सुना हुआ है बहुत ज्यादा पढ़ा हुआ है, अल्लाहुम्मा अल माहिया या माहिया मोहम्मद वाले मोहम्मद व ममाती ममाता मोहम्मद वाले मोहम्मद। परवरदिगार हमें वो जिंदगी अता कर जो मोहम्मद वाले मोहम्मद की जिंदगी थी और वो मौत अता कर जो मोहम्मद वाले मोहम्मद की मौत थी। इसका मतलब है जो मुहिब है इमाम हुसैन का, मुहिब है मौला अली का, वो शहादत की मौत को भी तलब करेगा क्योंकि उनकी मौत शहादत की मौत थी। वो बिस्तर पे मरना पसंद नहीं करते थे बल्कि तमन्ना करते थे परवरदिगार जब मरना ही है, और इमाम ने अपने खुतबों में बयान किया कि अब सबको मौत आनी है फिर मैं सबसे बेहतरीन वाली मौत क्यों तलब ना करूँ। उन्होंने अपनी जिंदगी में हर अच्छी चीज को तलब की, शहीद फी सबीलिल्लाह। मैं ये इतना मौजू शहादत पर नहीं सोच कर आई थी लेकिन मेरा दिल चाहता है कि जो हमारे दरमियान से चले गए हैं या हो सकता है जो जाने वाले हों हम उनकी अजमत को पहचाने कि जो अल्लाह की राह में कत्ल हो जाते हैं अल्लाह ताला ये भी नहीं पसंद करता कि हम कहें वो मर गए, बल्कि परवरदिगार आलम कहता है वला तकूल लिमन युक्तलु फी सबीलिल्लाह अमवात बल अहया, बल्कि वो जिंदा है उनको हरगिज मुर्दा भी ना कहना बल्कि वो जिंदा है। हम उन्हें नहीं देखते लेकिन शहीद हमें देखता भी, शहीद हमें सुनता भी, शहीद जानता है हम क्या कर रहे हैं। जिन्होंने अपना लहू दिया है वो मुंतजर है कि हम क्या कर रहे हैं, वो हमें देख रहे हैं। इमाम हुसैन जिंदा है, इमाम सैयद सज्जाद जिंदा है, सब जिंदा है। हम यकीन रखते हैं कि यहाँ आते हैं इसी तरह से जो शहदा हमारे दरमियान से गुजर गए, सईद हैदर जैदी जिंदा है जिनको इस जुर्म में कहा शहीद किया गया, इस जुर्म में मारा गया कि वो अहले बैत की खिदमत कर, और इनके घरानों के लिए जो फसीलत बताई गई। हम और आप यकीनन जो ख्वातीन हैं हो सकता है किसी को शर्फ मिले कि वो शहीद के घराने से ताल्लुक रखते हैं, और वाकई हर पाकिस्तान में खुसूसन कराची में देख रहे हैं कि घरानों को शहादत के बाद कितनी अजमत मिलती है, लोगों के देखने की दीद तब्दील हो जाती है कि ये शहीद का घराना, आपको उस कुर्बानी की वजह से अजमत मिलती है, उस कुर्बानी की वजह से इज्जत मिलती है जो अल्लाह की राह में दी गई कि लोग कहते हैं शहदा के घराने। और इसकी मिसाल ईरान में कि जो शहीद का घराना है उसके लिए रसूल अल्लाह ने फरमाया कि जब मैं किसी शहीद को देखता हूँ कि अपने जान को कुर्बान करें तो उसके घराने में उसका जानशीन बन जाता हूँ। कितनी अजीम हदीस, रसूल अल्लाह खुद जानशीन हो जाते हैं, यानी फिर उसको तो परवाह नहीं होनी चाहिए उसकी बीवी को, उसके बच्चों को, उसकी माँ को कि अब हमारा क्या होगा। जिसके घर में रसूल का दस्त शफकत हो, रसालत माँ की निगाह हो, उसको तो कुछ परवाह नहीं करनी चाहिए। इतनी अजमत है शहीद की, और वो लहू जो अल्लाह की राह में दिया जाता है एक एक कतरे के लिए, कहा इमाम सैयद सज्जाद की रिवायत है दुरूद भेजेगा मोहम्मद
मोहम्मद मोहम्मद अजल फरज।
मौला ने कहा कि तीन कतरे अल्लाह को बहुत महबूब है, एक वो अश्क जो रात में अल्लाह का चाहने वाला बंदा खशियत और खौफ इलाही से अपनी आँख से बहाता है, एक वो अश्क जो गम हुसैन में आँख से निकलता है, कतरा इमाम ने जिक्र किया, और तीसरा वो कतरा जो शहीद के बदन से बहता है। एक एक कतरे की अलहदा अलहदा अहमियत, इतनी अजमत है शहीद के लहू की। बस इन शहदा ने जिन्होंने अपनी जानें कुर्बान की हैं बहुत बड़ा काम अंजाम दिया। अब बहुत अफसोस है इस बात के ऊपर कि अगर कोई हम में से इस काम को भी अंजाम ना दे कि जिन्हें मजलूमियत के साथ, जिनके ऊपर जबर के साथ ये काम किया गया, बम ब्लास्ट हर जगह हो जाते हैं, नहीं पता चलता कभी किसी मोटरसाइकिल में, उसमें हम उनकी हिमायत में किसी धरने में शरीक न होना है, ये हमारा फर्ज है। और जितनी ज़्यादा तादाद में होंगे दुश्मन उतना खाइफ होगा, हमने दुश्मन की साजिश को नाकाम करना है। ये बहुत अच्छा वक्त है, जिस वक्त मैं यहाँ दाखिल हुई है तो खान ने मुझे बताया कि इस वक्त बहुत सी जगहों के ऊपर धरने दिए जा रहे हैं, ये बेहतरीन वक्त है। और जितनी बुलंद सदाओं में इमाम ज़माना को इन धरनों में पुकारा जाएगा, लब्बैक या हुसैन कहा जाएगा, उतनी हमारी ताकत में इजाफा होगा। मुझे नहीं पता इंशाल्लाह ताला आप लोग यहाँ से जाने के बाद सब लोग शरीक हो, जितने ज्यादा लोगों को बता सकते हैं उन तक ये बात पहुंचाएं, फिर इस ताकत का असर देखें। मैं जो बात कहना जा रही थी वो ये कि मुझे नहीं पता कि अय्याम अज़ा का इन धरनों से क्या ताल्लुक है। लगता है ऐसा ही है कि जितनी मजलिसें होती हैं उनकी बरकतों से अल्लाह ताला हमारी तादाद को, उन अज़ादारों की तादाद को एक जगह पर जमा करना चाहते हैं। इसको इत्तफाकी कहना अजीब सा लगता है कि पिछले साल भी जो अजीमुशान धरना हुआ वो भी अय्याम अज़ा में हुआ, और इस साल भी जो अजीमुशान धरने हो रहे हैं वो भी इमाम हुसैन अलैहिस्सलाम की और बीबी ज़ैनब की इन अजीम तारीखों से बिल्कुल मिले जुले हैं। सफ़र का महीना इस्लाम की फतह का महीना कहा जाता है। सफ़र के महीने में शहज़ादी ज़ैनब ने कूफा और शाम को फतह किया था। शाम के दरबार में शहज़ादी ज़ैनब सफ़र के महीने में थी। ये महीना इस्लाम की फतह याबी का, इंशाअल्लाह ताला आप वो किरदार ज़ैनब भी अदा करते हुए बीबी ज़ैनब के सीरत पर चलते हुए, क्योंकि कोई भी करबला औरतों के बगैर मुकम्मल नहीं होती, कोई करबला ख़वातीन के बगैर मुकम्मल नहीं होती, चाहे वो 61 हिजरी की करबला हो या वो 2013 की करबला हो। वो शहीद जो चले गए उन्होंने इमाम हुसैन अलैहिस्सलाम का किरदार अदा किया, उन्होंने वो किरदार अदा किया है जो करबला में शहदा ने अदा किया था। अब जो ख़वातीन पीछे रह गई हैं वो किरदार अदा करेंगी जो शहज़ादी ज़ैनब ने कूफा और शाम के दरबारों और बाज़ारों में किया था। ख़वातीन गिरामी, ये मारफत इमाम बहुत अजीम नेमत है अगर किसी को नसीब हो जाए। और एक हदीस आपके खिदमत में पेश करूंगी, उस हदीस के कुछ हिस्से हैं कि तीन चीज़ें एक मोमिन की जीनत के लिए बयान की गई हैं। पहली और दूसरी चीज़ ईमान से और अमल से हमारे ताल्लुक़ रखती है, तीसरी चीज़ भी ईमान और अमल ही से ताल्लुक़ रखती है, लेकिन तीसरा नुक्ता ज़्यादा अहमियत रखता है। पहली बात बयान की गई क़याम फ़िल्लैल, रात को जागना, बेदार होना और इबादत करना। अल्लाह ताला हमें और आपको रात की इबादत की तौफीक अता फरमाए कि जिसकी वजह से इंसान मुआशरे में मुज़य्यन हो जाता है। जीनत का मतलब है अपने आप को आरास्ता करना, अपने आप को आराइश करना, और मुआशरे में जब कोई जीनत शुदा अफराद जाता है जैसे जीनत की होती है, जाहिर सी बात है वो हर महफिल में नुमाया नज़र आता है। और दूसरी चीज़ बयान की गई लोगों के हाथ में जो चीज़ है उससे बेनियाज होना, लोगों से बेनियाज होना। इंसान के कमाल के लिए, इंसान के ईमान के लिए बहुत अजीम सिफत, गुर्बत का भी दौर होता है, सख्ती का दौर भी होता है, लेकिन जिसका दिल बेनियाज हो, जिसके दिल में ईमान की ताकत हो, उसके लिए दूसरों के पास क्या है ये अहमियत नहीं होती। दूसरों ने क्या पहना हुआ है, दूसरे क्या खा रहे हैं, दूसरे किस घर में रह रहे हैं, उनके घर के सामने कौन सी गाड़ी खड़ी हुई है, कौन किस गाड़ी में फिर रहा है, किसने किस मॉडल की चीज़ रखी हुई है, कौन सा मोबाइल किसके पास है, ये सारी बातें उसके लिए अहमियत रखती हैं जिसके दिल में मोहब्बत दुनिया होगी। लेकिन जिसने अपने दिल से दुनिया की मोहब्बत को निकाला वो देखता भी नहीं है। इसीलिए कुछ लोगों की दीद मुख्तलिफ हो जाती है, वो इन बातों को नोट ही नहीं करते किसने क्या पहना हुआ है और कौन किस तरह से ज़िंदगी गुजार रहा है। अल्लाह ताला हमें दूसरों से बेनियाज कर दे, ये सिफत अपने अंदर पैदा करनी, और अगर किसी के अंदर नहीं है तो उसे चाहिए कि वो अपने नफ्स के साथ मुसलसल लड़े, जिहाद करे, کرے اور اپنی اس برائی کو ختم کرے. کیونکہ جو دوسروں سے بے نیاز ہوتا ہے وہ معاشرے میں آپ کو بڑا مطمئن نظر آئے گا, بہت پرسکون نظر آئے گا. اور بعض اوقات لوگ سمجھتے ہیں کہ ان کے ساتھ کوئی مسئلہ ہی نہیں ہے, ان کو کوئی پریشانی نہیں ہے. اس کی وجہ یہ ہوتی ہے کہ وہ لوگوں کے اوپر نگاہ نہیں کرتا, بلکہ اس جہت سے دیکھتا ہے کہ اگر خود پیسے والا ہے تو اپنے سے کمتر لوگوں کو دیکھے گا, خود غریب ہے تو اپنے سے غریب تر کو دیکھے گا. یہ روایت میں اپنے سے نیچے والوں کو دیکھو, اگر خود بیمار ہے تو اپنے سے زیادہ بیمار والے کو دیکھے گا کہ وہ مجھ سے زیادہ بیمار ہے. اس سے انسان کو اطمینان قلب ملتا ہے. لیکن جو یہ سوچتا رہتا ہے اچھا میں اب تو اس اسٹیج پر پہنچ گیا ہوں, ابھی ایک اور اوپر والی اسٹیج ہے مادی لحاظ سے کہ وہ اس کے پاس ہے, وہ چیز کسب کر سکتا ہوں, تو اور مصیبت آتی ہے. اللہ تعالیٰ ہمیں ان تمام چیزوں سے بے نیاز کرے اور ہم توجہ رکھے اہل بیت عصمت و طہارت کی طرف, دنیا اور آخرت کی ہر نعمت کو ان سے طلب کریں. اور کوئی مسئلہ نہیں ہے کہ انسان کے پاس کوئی چیز ہے یا نہیں ہے, اتنا انسان کو بے نیاز ہونا چاہیے. اور تیسری چیز یہ بیان کی, قبول کرے امام کو آل محمد میں سے, جو بھی امام ہو امام کو قبول کرنا. قبول کرنا امام کو یہ نہیں ہے کہ بس مان لینا, جیسے عام طور پر لوگ کہتے ہیں کہ ہم امام زمانہ کو مانتے ہیں. بہت سے لوگ یہ کہتے ہیں ہم امام علی کو مانتے ہیں, ہم امام حسن کو مانتے ہیں, اور 12 اماموں کا نام لینا یہ قبول کرنا نہیں ہے. معرفت بھی یہ نہیں ہے کہ ہمیں پتہ ہو کہ حضرت علی کے کیا کیا فضائل تھے, کیا حضرت علی کے دور میں جن لوگوں نے حضرت علی کا انکار کیا تھا, جن لوگوں نے حضرت علی کو تنہا چھوڑا تھا رسول اللہ کے جنازے پر, صرف 3 یا 4 لوگ تھے. یہ وہ لوگ نہیں تھے جو حضرت علی کو تنہا چھوڑ کر جا رہے ہیں, جنہوں نے غدیر کے موقع پر, غدیر کا موقع کب ہوا ہے, 18 ذلحج, اور رسول اللہ کی وفات ہوئی 28 صفر. کتنے دن بنتے ہیں, کتنے دن بنتے ہیں, ایک پورا سال بھی نہیں ہے, 6 مہینے بھی نہیں ہیں, 3 مہینے کا بھی پورا دور نہیں ہے. کتنے دنوں میں لوگ رسول اللہ سے وہ کیے ہوئی بیعت, حضرت علی کو دی ہوئی مبارکباد بھول گئے, بخن بخن کہہ کر سب نے حضرت علی کو اور رسول اللہ کو مبارکباد دی تھی, عورتیں بھی تھیں مرد بھی تھے, اور سب نے حضرت علی کی بیعت کی تھی. جتنے بھی لوگ اس میدان غدیر خم میں تھے سب نے حضرت علی کے ہاتھ پر بیعت کی تھی, لیکن سب بھول گئے. کیا ان کے حافظوں میں نہیں تھا, ان کی یادداشتوں میں نہیں تھا؟ صرف 3 یا 4 لوگ ایسے تھے جو رسول اللہ کے دفن اور تدفین کے موقع پر موجود تھے اور علی کو چھوڑ دیا تھا. انہوں نے قبول امامت نہیں کیا تھا, باوجود اس کے کہ علی کی بیعت بھی کی تھی, باوجود اس کے کہ بخن بخن بھی کہا تھا. اسی طرح سے امام حسن علیہ السلام کے دور میں, امام حسن
محمد وعلی محمد,
کہ مولا کیوں تنہا رہ گئے. تنہا ترین سردار امام حسن علیہ السلام کے لیے کہا جاتا ہے, بہت اکیلے تھے وہ, اس وجہ سے کہ ان کے بھی ساتھ دینے والے نہیں تھے. تمام ائمہ کی یہی مصیبت, ہر امام کی یہی مصیبت, مشترکہ مصیبت, کوئی بھی امام ایسا نہیں جس کے لیے یہ مصیبت نہ. آج بھی امام زمانہ کی یہی مصیبت کہ امام حسن کہتے ہیں 12,000 کا لشکر تھا جس کو امام حسن نے معاویہ سے لڑنے کے لیے تیار کیا تھا, اور حضرت امام حسن کی خواہش تھی کہ وہ کام جو حضرت علی علیہ السلام کرنا چاہتے تھے اور حضرت علی علیہ السلام نہیں کر سکے, اور وہ شہید ہو گئے, یعنی معاویہ کے فتنے کو ختم کرنا, معاویہ کو نابود کرنا. بس حضرت امام حسن چاہتے تھے کہ جنگ لڑے, اور امام نے لشکر کشی بھی کی, لیکن اس لشکر میں سے چند لوگ رہ گئے تھے جس کے بارے میں امام نے کہا کہ 20 بھی ایسے نہیں ہیں جو میرے ہوں. پھر امام حسن مجبور ہوئے کہ وہ صلح کرتے ہیں معاویہ سے, جس کے بعد لوگوں نے امام حسن کو کہا کہ مذل المومنین, یہ تہمت امام حسن علیہ السلام پر لگائی. بس امام حسن بھی تنہا تھے اور امام حسین علیہ السلام بھی 72 کے ساتھ تھے, قلیل گروہ تھا 72 بہت کم تعداد, سارے مسلمانوں میں ساتھ آنے والوں میں بس یہی لوگ تھے. لیکن کتنی بہتری تھی اس دور کی کہ امام حسین علیہ السلام یہ کہہ رہے ہیں کہ ये वो असहाब है जो मेरे बाबा को भी नहीं मिले, ये वो असहाब है जो इमाम हसन को भी नहीं मिले। इसका मतलब है कि इस दौर में काम हुआ था, यानी वो दौर जब इमाम हसन की शहादत के बाद या हज़रत अली की शहादत के बाद था, उस वक्त से काम हो रहा था ताकि 72 की तैयारी की जाए, 72 को आमादा किया जाए। ख़वातीन गिरामी, ये थी करबला जिसमें मौला ने ख़ुद हज़रत कासिम के जनाजे पर ये जुमला कहा था। अक्सर मैं कहती हूँ कि यही एक जुमला हज़रत कासिम के मसाइल के लिए काफ़ी है कि इमाम हुसैन ये कह रहे हैं कि कासिम बेटा, तुम पर आज जो मुसीबत आई है उसकी वजह यह है कि तुम्हारे चचा के दोस्त कम हैं, दुश्मन ज़्यादा। इतनी मुसीबत इमाम हुसैन अलैहिस्सलाम पर दोस्तों की कमी की वजह से आई, लेकिन मौला फिर भी इफ्तखार कर रहे हैं। ये जो मुस्लिम इब्ने उसजा जैसे हैं, ये जो हुर जैसे हैं, ये जो मुस्लिम इब्ने अकील जैसे हैं, ऐसे तो मेरे भाई को नहीं मिले। वज़ादारों पर से इमाम हसन इमाम हुसैन से ज़्यादा मज़लूम थे, मौला खुद बयान कर रहे हैं अपने कलमात से। हाँ वज़ादारों, कि हुसैन की कामयाबी में जिस बहन को सहरा जाता है, तो जनाब ज़ैनब, कि अगर ये बीवियाँ ना आती, ये औरतें ना होती, ये खुतबे ना होते, वो कूफा और शाम ना होता, तो आज करबला का पैगाम जिंदा ना रहता। बनू उमैया जो चाहते थे वो ये चाहते थे, इतना अहले बैत को जलील और रुस्वा कर दिया जाए, ऐसे कमजोर कर दिया जाए, इस नूर को मिटा दिया जाए कि लोग दीन इस्लाम को भुला बैठे, लोग दीन इस्लाम को जलील और रुस्वा समझे। यहाँ तक के फतवे लिए यजीद ने कत्ल इमाम हुसैन अलैहिस्सलाम, इमाम हुसैन अलैहिस्सलाम ने अमीरुल मोमिनीन के खिलाफ बगावत की है। बहुत बड़ी मजलूमियत इमाम हुसैन की कि इमाम को बागी का नाम दिया गया, और जब भी इमाम के असीर लुटे हुए काफिले कहीं पर भी दाखिल हुआ, बीवियां दाखिल हुई, यही जुमलात कहे गए कि ये असीरों का काफिला है उस बागी ग्रोह का जिसने यजीद के खिलाफ बगावत की। इमाम हुसैन को मुजरिम दिखाया गया, और आज भी अहले सुन्नत के यहाँ ये फतवे हैं कि जो भी खलीफा होता है, जो भी खलीफतुल मुस्लिमीन है, उसका फरमान मानना जरूरी। लेकिन हम ये कहते हैं कि इमाम अल्लाह की तरफ से हो, और अगर कोई इमाम किसी की बैत कर ले तो इमाम नहीं हो सकता। इमाम ज़माना किसी की बैत नहीं करेंगे, और मौला ने कहा उस वक्त ज़हूर करूँगा जब मेरे किसी की बैत का जबर नहीं होगा। तो मेरे अजदाद पर बैतों का जबर था, यजीद की बैत का जबर था। अज़ादारों, हम पुरसा देने आए हैं आज जनाब सैयदा को उनके उस फर्जंद का जिसने इतनी मुसीबतें उठाई कि एक मुसीबत ये थी कि बागी गुरोह कहा गया, उसके बाद दूसरी मुसीबत ये थी कि इमाम हुसैन अलैहिस्सलाम का जनाजा, उनके साथियों का जनाजा भी घोर कफन पड़ा रहा। ये सिर्फ इसलिए नहीं था कि वो जालिम ये दिखाना चाहते थे कि हम जुल्म कर रहे हैं, बल्कि जालिम ये दिखाना चाहते थे कि हुसैन दायरे इस्लाम से खारिज हो गया था। यजीदी अफवाज ने अपने मक्तूलीन के ऊपर नमाज पढ़ ली, और इमाम हुसैन और उनके साथियों को बेगोरो को पर छोड़ दिया। इनके ऊपर नमाज पढ़ना, इनके ऊपर सलाम करना भी जायज नहीं, अज़ादारों, ये दिखाना चाहते थे। और उसके बाद जो बच गए थे उनको रसद बस्ता करके इस तरह से दर बदर फिरा कि इनकी हिम्मतें टूट जाए। मुसलमान हर मुसीबत पर खामोश रहे। इमाम हुसैन अलैहिस्सलाम का सर कट गया, नोके नेजा पर बुलंद हुआ, बनू उमैया ने शादियां ने बजाए, खुशी मनाई, ईद का दिन करार दे दिया, मुसलमान खामोश रहे। अज़ादारों, इमाम का बदन बेगोरो कफन पड़ा रहा, मुसलमान खामोश रहे। यहाँ तक कि अब वो ये समझते थे कि असीर बनकर जाएंगे फिर भी कोई नहीं बोलेगा, लेकिन ज़ैनब ने सबको जगा दिया, सोए हुए ज़ैनों को बेदार कर दिया, और बीवी ने यजीद का चेहरा आया कर दिया। कि जब दरबार में आई जनाब ज़ैनब तो यजीद ने ये कहा, ना कोई वही आई थी, ना कोई रिसालत थी, ना कोई फरिश्ते थे, ये तो बनी हाशिम का ढोंग था जो उन्होंने रचाया हुआ। अजादारों, इस तरह से जनाब ज़ैनब को मखलूक करना चाहता कि इमाम का सर सामने रखा हुआ है और यजीद बीबी से कह रहा है कि ज़ैनब देखा अल्लाह ने तुम्हारे भाई के साथ क्या किया, तुम्हारे मर्दों को कत्ल कर दिया, हमें इज्जतदार बना दिया, हम गालिब। अज़ादारों जरा सा तसव्वुर कीजिए उस बहन के दिल का जिसने सारे मनाज़र देखे। बीबी ने तड़प कर कहा ए यजीद, ये सर जिसकी तू बेहुर्मती कर रहा है, ये रुखसार जिस पर तू छड़ी मार रहा है, ये वो रुखसार है, ये वो सर है जिसके बोझ से अल्लाह के नबी लिया करते थे, ये वो हुसैन है जिसको अल्लाह के नबी अपने शानों पर सवार करते। बहुत मसाइब झेले बीबी ज़ैनब ने कि ज़ैनब शबे आशूर के बाद से रोजे आशूर आ गया और खुसूसन शाम गरीबा के बाद से कभी अली की शक्ल में नजर आई, कभी बीबी हमें अली अकबर की शक्ल में नजर आ रही, कभी अब्बास की शक्ल में नजर आ रही। रिवायत ये कहती है कि जब रुखसत आखिर का वक्त था इमाम हुसैन का, ये रुखसत आखिर के वो मसाइब है जो जनाब सैयदा को बहुत पसंद, बीवी ने फरमाइश की अल्लाह में मजलिसी से कि मेरे बेटे के उस वक्त के मसाइब पढ़ूं जब मेरा हुसैन बेवाओं के दरमियान यतीमों के दरमियान तड़ा रह गया था, उसको सवार करने वाला ना था। अजादारों, शहजादी ने आगे बढ़कर अपने भाई को सवार किया, एक हाथ से रकाब को पकड़ा, एक हाथ से हुसैन के हाथ को थामा। बीवी इस तरह से अपने भाई को रुखसत कर रही, लेकिन जब इमाम अपने घोड़े को आगे बढ़ाना चाहते, तारीख कहते हैं घोड़ा आगे नहीं बढ़ा, इमाम ने झुक कर देखा, मासूमा बच्ची, 4 साल की बच्ची घोड़ों के सुबह से लिपट कर बैठ कर रही। बीवी के जुमलात है रुखसत के वक्त, बाबा आप जा रहे हैं हमें किसके हवाले करके जा, बाबा आप जा रहे हैं हमें मदीना छुड़वा दीजिए, आप जा रहे हैं हमें नजफ भिजवा दीजिए, बाबा आप चले जाएंगे तो हमारा क्या होगा। अजादारे जुमले बीवी ने कहे, इमाम हुसैन घोड़े से नीचे आए, बच्ची को गोद में लिया। तारीख में ये भी जुमलात लिखे कि जब इमाम इन बीवियों से रुखसत हो रहे थे तो मेरे साथ के लश्कर ने तीर बरसाना शुरू कर दिए, खवातीन की चादरों में तीर लगे, इमाम हुसैन के बदन पर तीर आए। इमाम हुसैन ने एक मर्तबा ललकार कर कहा, ए उमर इंसान, अरबों की गैरत अहमियत को ना भुलाओ, अभी मैं जिंदा हूँ, ए उमर इंसान, मैं तुमसे जंग लड़ने आ रहा हूँ। अज़ादारों, जानते हैं क्यों तीरों की बारिश की थी? उमर इंसान ने कहा था अभी इस हुसैन पर हमला कर दो, हुसैन अगर मैदान में आ गए, मख्तल में आ गए, तो याद रखना हम अली के बेटे का मुकाबला नहीं कर सकते। ये वो एलिमेंट है जिसका हार मुजाहिद भूखा है, 3 दिन का प्यासा है, लेकिन भूख और प्यास के बावजूद यजीदी अफवाज के 80-80 अफराद को एक बच्चे ने कत्ल कर डाला, 18 साल जवान ने कत्ल कर डाला। इतना खाइफ थे इमाम हुसैन से जो सुबह से लाशें उठा रहा था, 72 के लाशें उठाए, 71 की लाशें उठा चुके इमाम हुसैन, उससे इतना खाइफ जो 3 दिन का भूखा और प्यासा। बस अजादारों, इमाम रुखसत होना चाह रहे, इमाम को कुछ याद आया, शहजादी से कहा ज़ैनब अपने बाजुओं से अम्मा हटाओ, बीवी ज़ैनब ने अपनी चादर हटाई, बीवी ज़ैनब के बाजुओं के बोझ से लिए उस मकाम के जहाँ पर थोड़ी देर बाद रस्सियाँ बंधने वाली। बीवी ने कहा भैया जरा झुकना, इमाम झुके, शहजादी ने गले के बोझ से लिए उस मकाम के जहाँ चंद मिनटों बाद कुछ देर बाद शमर का खुद खंजर चलने वाला था। अजादारों, फुर्सत दीजिए उस मजलूम इमाम का जो भूखा भी था
خاون خزائن نے جو اشعار کہے تھے اس میں یہ شعر خود بیان کیا تھا، دابل یہ بھی ذکر کرو کہ رسول کے جگر کا ایک خوشہ ایک حصہ تو اس میں دفن ہوگا۔ دابل نے پوچھا تھا مولا وہ کون ہوگا، امام نے کہا تھا وہ میں ہوگا کہ مجھے زہر سے مسموم کیا جائے گا، مجھے اسیر کیا جائے گا، مجھے بے وطن کیا جائے گا اور مجھے زہر دے کر شہید کیا جائے گا۔ یا محمود و بحق محمد، یا علی و بحق علی، یا فاطر السماوات بحق فاطمہ، یا محسن و بحق الحسن، یا قدیم الاحسان بحق الحسین۔ یا اللہ یا اللہ یا اللہ، پروردگارہ ہماری اس قلیل عبادت کو قبول فرما دے۔ خداوندہ ہم سب کے گناہان کبیرہ و صغیرہ کو اس فرش عزا کے تصدق میں بخش دے۔ بارِ الٰہ جتنے مومنین مومنات التماس سے دعا کہتے ہیں، جو جائز حاجات رکھتے ہیں ان کی حاجات کو مقبول فرما۔ پروردگارہ بحق محمد و آل محمد جتنے مومنین و مومنات رزق کی تنگی میں مبتلا ہے، خدا تو خیر الرازقین ہے، تیرے خزینے سے کچھ کم نہیں ہوتا۔ بارِ الٰہ کل مومنین و مومنات کو رزق میں وسعت عطا فرما۔ پروردگارہ بحق محمد و آل محمد جو جو بیمار ہیں تجھے واسطہ دے کر سوال کرتے ہیں، امام سید سجاد کا جو کربلا میں بیمار تھے تجھے واسطہ دے کر سوال کرتے ہیں، پروردگارہ امام موسیٰ کاظم کا، خداوندہ کل مریضوں کو جن لوگوں نے التماس سے دعا کہی ان کو بھی ذہن میں رکھیے، پروردگارہ تمام مریضوں کو شفائے کامل و عاجل عنایت فرما، خصوصاً جو کوئٹہ میں زخمی ہوئے ہیں ان تمام زخمیوں کو جلد از جلد شفا عنایت فرما۔ پروردگارہ بحق محمد و آل محمد جتنے مومنین مومنات حج و زیارت کے مشتاق ہیں، بیت اللہ، مدینہ منورہ، نجف اشرف، کربلا معلا، شام و ایران کی زیارات سے کل مومنین مومنات کو فیض یاب فرما۔ خداوندہ بحق محمد و آل محمد امام زمانہ کے ظہور میں تعجیل فرما، جب امام تشریف لائیں اور آج بھی ہمیں ان کی نصرت کی توفیق عطا فرما۔ جو آج امام کی نصرت کرے گا یقیناً کل امام کے ناصرین میں سے ہوگا۔ پروردگارہ بحق محمد و آل محمد ہمیں ان کاموں سے محبت کرنے کی توفیق عطا فرما جس سے امام کے ظہور میں تعجیل ہو سکے۔ ہمارے گھروں سے ان آلات کو جو لہو و لعب کے آلات ہیں جو امام کے ظہور میں تاخیر کا سبب بن رہے، پروردگارہ ان تمام چیزوں کو ہمارے گھروں سے پاک و پاکیزہ کر دے۔ پروردگارہ